अब सुनौ बिर्तामोड खबर। यस खबरका साथमा बिर्तामोड नगरपालिका बिर्तामोड झापा।
नमस्कार, रेडियो भिजन 91.6 मेगाहर्ज र www.radiobhijan.com.np बाट विश्वभरिकै साथ प्रसारण भइरहेको प्रत्येक हप्ता आइतबार बिहान 8 बजे प्रसारण हुने बिर्तामोड खबरमा यहाँहरूलाई स्वागत छ। म पुष्प बराल। बिर्तामोड खबरमा हामी बिर्तामोड नगर क्षेत्रमा भइरहेका विभिन्न गतिविधि, त्यहाँ भइरहेका विकास निर्माणका काम र जनताको चाहना अनुसार जनप्रतिनिधि र सम्बन्धित निकायले कतिको सम्बोधन गर्न सकेको अवस्था रह्यो भन्ने विषयमा हामी सम्बन्धित व्यक्तित्वसँगको कुराकानी लिएर उपस्थित हुने गर्दछौँ। आज पनि हामीले बिर्तामोड क्षेत्रमा पशु सेवासँग सम्बन्धित रहेर त्यससँग सम्बन्धित व्यक्तित्वसँगको कुराकानी लिएर उपस्थित भएका छौँ। विशेषतः स्थानीय तहले ठुलो लगानी गरेको छ कृषिमा। अहिले लगानी गरिरहँदा त्यसको प्रभावकारिता भने त्यति देख्न सकिएको छैन। प्रभावकारी कामहरू जनताले सोचे अनुरूप हुन सकेको छैन। यो अवस्थामा पशु सेवा अथवा पशु क्षेत्रमा बिर्तामोड नगर क्षेत्रमा अहिले के कस्ता गतिविधि भइरहेका छन् भनेर पशु शाखा प्रमुख सावित्रा दाहालसँग हामीले कुराकानी गरेका छौँ। उहाँसँगको कुराकानी अबको पालोमा।
हेलो,
हजुर नमस्कार म्याम।
हजुर नमस्कार।
रेडियो भिजनमा यहाँलाई हार्दिक स्वागत छ।
धन्यवाद।
विशेष त बिर्तामोड नगर क्षेत्रमा अहिले तीव्र सहरीकरण भए पनि अहिले पशुपालन क्षेत्रमा नगरले ठुलै बजेट छुट्याइरहेको छ। यो अहिले पशु क्षेत्रमा विशेष गरेर पशुपन्छी क्षेत्रमा नगरको बजेटलाई लिएर जनताहरूलाई कृषकहरूलाई तपाईँहरूले कसरी सेवा प्रदान गरिराख्नु भएको छ पछिल्लो चरण?
हजुर, हामीले नगरले छुट्याएको जुन बजेट छ त्यो बजेटमा अब अहिले कार्यक्रम गर्दाखेरि हामीले राष्ट्रिय पोलिसी अनुसार पनि मिठ खाने खालका कार्यक्रमहरू राष्ट्रिय पोलिसीसँग मिलाएर लानुपर्ने कुराहरू हुन्छन्। अब आत्मनिर्भरका कुराहरू, सस्टेनेबलका कुराहरू होइन, अनि सँगसँगै किसानहरूको वृद्धि विकासका कुराहरूलाई विशेष फोकस गरेर लानुपर्ने हुन्छ। त्यसै अनुसार हामीले अब दुधमा मासुमा लानु, अब गाई पशुपालनको क्षेत्रमा दाना चाराको पनि धेरै नै हामीलाई आवश्यक छ। धेरै नै यसको समस्याले गर्दाखेरि चाहिँ, अभावले गर्दाखेरि हामीले उत्पादन गरेका, किसानहरूले उत्पादन गरेका उपजहरूमा चाहिँ वृद्धि भएको होइन भएको अवस्था छ। र त्यसै कारणले गर्दा हामीले हरियो घाँस विस्तारका कार्यक्रमहरू भयो, अब प्रवर्धनका कार्यक्रमहरू भए, बजार प्रवर्धनका कार्यक्रम भए, बाख्रा प्रवर्धनका कार्यक्रमहरू, त्यस्तो खालको कार्यक्रम चाहिँ राष्ट्र पोलिसीसँग मिठ खाने गरिकन लगेका छौँ।
जस्तै यो बिर्तामोड नगर क्षेत्रलाई अहिले पनि मासु र दुधमा आत्मनिर्भर बन्न सकेको अवस्था छैन होइन, अन्य पालिकाहरूबाट अहिले पनि आयात गर्नुपर्ने छ किनभने यहाँ किनेर खाने वर्गहरू अझै बढी हुनुहुन्छ विशेष त सहरीकरण भएकाले। यो आत्मनिर्भर बन्ने तर्फ चाहिँ नगरले सोचेको छ कि छैन? कसरी अब जस्तै मासुमा, दुधमा, माछामा त केही हदसम्म आत्मनिर्भर बन्दै गएको हामीले पाउन सक्छौँ होइन, यो मासु र दुधमा आत्मनिर्भर बनाउन चाहिँ तपाईँहरूले कस्तो योजना अगाडि सार्नु भएको छ?
हामीले मासुमा वृद्धि गर्नको लागि बङ्गुर प्रवर्धन कार्यक्रम विगत 76-77, 77-78 हामीले बङ्गुर प्रवर्धनको कार्यक्रम गऱ्यौँ होइन। बङ्गुरहरू पनि एकदमै राम्रोसँग प्रवर्धन भएर आए, उत्पादन धेरै भयो, फलस्वरूप बिक्री वितरण बजारको अभाव भयो। बजारको अभावले गर्दाखेरि हाम्रा बङ्गुर पालन व्यवसायहरू कतिपय धाराशायी भए, बङ्गुरमा हामी फुल्ली आत्मनिर्भर बनिसकेका थियौँ। तर अब यो बिचमा चाहिँ हाम्रो बिचमा के भइदियो भने यो अफ्रिकन स्वाइन फ्लू भन्ने एउटा रोग आइदियो, जसले गर्दा चाहिँ हाम्रा जति पनि, हाम्रो मात्रै होइन, बिर्तामोड मात्रै होइन, एज अ नेपालकै कन्टेन्समा चाहिँ सबै बङ्गुरहरू पलायन भएर गइदिए। बङ्गुर सबै, बङ्गुरको खोरहरू चाहिँ रित्तो भएको अवस्था छ। र अलिकति लोकल जसले पालेको थियो त्यो लोकलहरूमा चाहिँ इम्युनिटी पावर अलिक बढी हुने कारणले रोगसँग लड्न सक्ने क्षमता बढी भएको कारणले तीहरू चाहिँ रहे। अब हाम्रा यी क्रस उन्नत जातका बङ्गुरहरू फर्म जति छन् यी सबै नासिएर गए भनौँ न, शून्य जिरो भए। अब त्यो जिरो भएपछि अहिले फेरि बङ्गुरको चाहिँ एकदमै उच्च माग भएर आइरहेको छ र विगतमा भनौँ न पोहोर 40,000 पर्ने बङ्गुर 10,000 दिनु परेको थियो भने अहिले 10,000 पर्ने बङ्गुरलाई 40,000 हालेर किनिरहेको अवस्था छ। बङ्गुरमा यो भयो होइन, बाख्रामा चाहिँ राम्रै छ, हामीहरू बाख्रा प्रवर्धन कार्यक्रमहरू गरेका छौँ।
दुधमा के छ, दुध सुधारको कार्यक्रममा?
अनि दुधमा पनि हामीले चिलिङ भ्याटहरू कलेक्सन सेन्टरहरू ठाउँ ठाउँमा गरेर अनि त्यहाँ चाहिँ अब दुध त्यो त्यहीँको लोकलमा त्यहीँ नै कलेक्सन हुने गरिकन को लागि हामीले दुध डेरी उत्पादनका कार्यक्रमहरू गरेका छौँ। जस्तै अब चिलिङ भ्याट वितरण कार्यक्रम होइन, त्यहाँ चाहिँ दुध कलेक्सन हुन्छ, जसले गर्दा चाहिँ किसानहरूले बजारसम्म ल्याउनु पर्ने अथवा कलेक्टरको झन्झट बेहोरिरहनु पर्ने अवस्थाबाट पनि उनीहरू छुटकारा पाएका छन्। दोस्रो अब माछामा त हाम्रो वृत्तमोट करिब करिब आत्मनिर्भरै छ हजुर।
जस्तै यो तपाईँहरूले अहिले प्रवर्धनका कार्यक्रम गर्दा पनि यो खोपका कार्यक्रमहरू चाहिँ प्रभावकारी भएनन्, सहज रूपमा जतिखेर आवश्यक पर्छ त्यतिखेर औषधि अभाव हुने, कहिले चाहिँ जनशक्तिको अभाव हुने कुराहरू पनि हामीले सुन्छौँ, यसलाई व्यवस्थित गर्नतर्फ चाहिँ नगरले के गर्दैछ? तपाईँ त नगरसँग प्रत्यक्ष जोडेर काम गरिराख्नु भएको हिसाबले अहिले जनताहरूले आवश्यक परेको बेलामा उपचार सेवा कसरी प्राप्त गर्छन्?
अहिले होइन त्यो अलिकति सुन्नमा के गल्ती आयो, अब खोपको कार्यक्रम त यो राष्ट्रिय अभियानको कार्यक्रम हो, हामीले जसरी भए पनि अब दक्ष शक्ति त कम छ हजुरले भनेको एकदम राम्रो कुरा हो, त्यो हामीसँग सधैँ छैन, जम्मा जम्मी 3 छौँ, 1 कार्यालय सहयोगी हो, अब एक नम्बर हामीले भ्याउनु पर्ने हुन्छ, कार्यक्रम सञ्चालन गरेर फिल्डमा गएर गर्नलाई गाह्रो नै छ, रै पनि हामीले म्यानेज गरेर पोहोर पनि 10,000 पशुमा लम्फी स्किन आयो नि त, लम्फी स्किन डिजिजमा हामीले आफ्नो पहलमा किसानहरूलाई पनि अब समन्वय गरेर 10,000 खोप हान्यौँ र लम्फीबाट हामी हाम्रा गाईहरूलाई सुरक्षित राख्न सक्यौँ। अनि त्यस्तै हाम्रो खोपको कार्यक्रम त भइरहेको छ, खोप पनि 15,000 खोप विगतमा लगायौँ भने पिपिआर 10-12,000 लगाएको छौँ, कुनै पनि अब यो खोप त हामीलाई आएको प्राप्त भएको खोपहरूमा त्यस्तो कन्जुस छैन हजुर, यो चाहिँ एकदमै लगाएका छौँ। रह्यो कुरो मेन पावरमा चाहिँ कमी कमजोरी छ, किनभने अब मेन पावर छैनौँ हामीसँग, अब फिल्डमा गएर लाउनलाई त अब मेन पावर एकदम छासस्ती चाहिन्छ नि त, अभियानकै रूपमा जानको लागि त त्यहाँ त जनसहभागिता पनि व्यापक हुनु पर्यो, हामीसँग जनसहभागिता छैन। अनि बाहिरबाट ल्याएर ती भाइहरूलाई कसरी हुन्छ उनीहरूलाई चाहिँ अब हामीले पेट्रोलिङको व्यवस्था गरिदिएर भए पनि खोप लाउने कार्यक्रममा चाहिँ गरेका छौँ। उपचारको कुरा चाहिँ अब त्यहाँ आएको पशुहरूलाई त हामीले अब उपचार कन्टिन्यू दिएका छौँ, बाहिरको पनि त्यस्तो अभाव त छैन हामीसँग, किनभने हामीसँग नभए तापनि हाम्रा पारा भेटनेरियन्सहरू धेरै हुनुहुन्छ, वडा वडामै हुनुहुन्छ, उहाँहरूलाई चाहिँ समन्वय गरेर भए पनि उपचारको काम पनि गरेका छौँ। अब किसानले भन्ने बित्तिकै हामीलाई खबर गरेर जाने कुरामा चाहिँ अलिकति हामीले पनि टाइम म्यानेज गरेर जानुपर्ने हुन्छ नि त, एकजना डिस्पेन्सरीमै ती तनिल हुन्छ, एकजना कम्प्युटरमा हुनुहुन्छ, म एकजना अब यताउता समन्वय गर्न घरि नगरपालिका घरि कता पनि हिँड्नै पर्यो। अब फुल्ली त्यसरी हामीले छसस्ती भएर चाहिँ भिजेर काम गर्न चाहिँ पाएको अवस्था छैन हजुर, ठिकै हो।
जस्तै यो कृत्रिम गर्भधारण गर्ने एआई विधिलाई चाहिँ नगरले कतिको अनुदान अथवा किसानहरूलाई अनुदान दिने, उहाँहरूलाई सहज रूपमा पशुलाई गर्भधारण गराउने यो विधिलाई अगाडि बढाउन चाहिँ के गर्दैछ नगरले?
हजुर, यो भन्दा पनि वित्तमोट नगरपालिकाले नै होला सायद सबभन्दा पहिले कृत्रिम गर्भधारण इन्सिमिनेटरहरूलाई सूचीकृत गराएर उहाँहरूलाई चाहिँ कन्टेनर रेफ्रीहरू पनि दिएर सिट ग्लोभ्सहरू दिएर नाइट्रोजनहरू दिएर एआईको क्षेत्रमा अगाडि बढाउनु पर्छ भनेर चाहिँ सबभन्दा पहिलो हामीले सायद हाम्रो माई पारीको झापाको सवालमा भनौँ न अगाडि चाहिँ बिर्ता मोड नै हो हजुर, हामीसँग त्योभन्दा अगाडि 3-4 अगाडि 15 इन्सिमिनेटर हुनुहुन्थ्यो, अब बिचमा कोही बाहिर जानुभयो, कोही के गर्नुभयो गर्दै कसैले लोकसेवा आयोग निकालेर पोस्टिङ भएर जानुभयो, र पनि अहिले पनि हामीसँग 5 हामी छौँ, उहाँहरूले चाहिँ अनि कार्यविधि बनाएर होइन 250 फ्री गराएर 250 चाहिँ किसानबाट लिने भनेर कार्यक्रम पनि लग्यौँ, सायद हामी नै हो त्यो लाने पनि।
अहिले के छ अवस्था?
अहिले आएर चाहिँ अब त्यो ठुलो भोलम जाँदो रहेछ क्या हजुर। अब हामीसँग 3,000 3,000 के 250 थियो, म 2074 सालमा त्यहाँ जाँदाखेरि 250 वटा सालभरिमा गाई एआई हुन्थ्यो भने यो सूचीकृत गराएर लाँदाखेरि एकैचोटि 7,000 हामी पुग्यौँ। 7,000 चाहिँ एआई गर्न सफल भयौँ। त्यसलाई त अब ठुलो भोलम चाहिँदो रहेछ नि त, करिब करिब 17 लाख रुपियाँ लाग्यो। अब 17 लाख रुपियाँ हाम्रोबाट किसानबाट 17 लाख गर्दा त 34 लाखको कार्यक्रम भयो। अब 34 लाखको कार्यक्रम हुनको लागि त ठुलो भोलम चाहियो नि त, हामीसँग त बजेट छैन, स्क्रासिस छ क्रासिस छ। अब त्यो सानो बजेटबाट चाहिँ एरेन्ज गरेर लानुपर्ने हुन्छ। त्यो भएको कारणले हामीले जुन दिने भनेर भनेको थियो, किसानहरूलाई दिने सेवा सुविधा भनेको थियो, त्यो चाहिँ फिल्ड स्तरमा दिन सकेनौँ। त्यहाँ आएर गर्नेलाई त 25 रुपियाँमा एआई भइहाल्छ। अनि अब यता डिस्पेन्सरी सेवा, हाम्रो पशुलाई जति पनि नाम्लेजुकाका औषधिहरू छन् त्यो सबै फ्री हुन्छ, गोबर चाहिँ हुन्छ, बन्ध्याका
अब
पनि फ्री हुन्छ।
अब यो गोठ सुधार र भकार सुधारको कार्यक्रमहरू पनि अगाडि बढेको थियो, यसले
हजुर
गर्दाखेरि अहिले किसानहरू कति लाभान्वित हुनु भएको छ? चालु आर्थिक वर्षमा के छ अवस्था?
त्यो गोठ सुधारको कार्यक्रमहरू पनि हामीले धेरै नै गर्यौँ। अब गोठ सुधार गर्दा नगरभरि गर्नुपर्ने हुन्छ। अब यो एउटा वडाबाट आएर एउटा वडामा 2-3 गरेर भएन, कम्तीमा पनि अब प्रत्येक वडामा 5 वडाको गर्दा पनि 10 पञ्चे 50 वडा त हामीले गर्नुपर्ने हुन्छ। अब 50 वडा गर्नको लागि बजेट पनि निस्किनु पर्यो होइन त्यो।
भनेपछि अहिले पनि नगरले पशु सेवामा बजेट कन्जुसाइ गरेको छ?
यस्तो छ नि त हजुर, त्यो अब निर्माणको कार्य त दिनदिनै ऊ भइरहेछ नि त, बढेर गइरहेछ। जुन अब 25,000 30 नगरले दिने अनुदान भने कति हुन्छ, बढी चाहिँ 30,000 दिन्छ होइन। तिस हजारले त अहिले खोर निर्माण हुँदैन, गोठ निर्माण गर्न सकिँदैन।
हजुर,
अनि त्यो त्यति दिनको लागि कागजात यति धेरै मिलाउनु पर्यो, अनि फेरि सूचना निकाल्नु पर्यो, ती खर्च आखिरीमा लाभ चाहिँ के हो त भन्दा जिरो नै भयो। अब कि त हामीले 50,000 भन्दा कम चाहिँ दिनु भएन क्या, 50,000 छुट्याउन सक्यो भने चाहिँ बल्ल हाम्रो काम इफेक्टिभ हुन्छ, नभए त्यो धाउने डकुमेन्ट्स मिलाउने काम मात्रै हुन्छ। त्यो 25,000 केही पनि गोठ सुधार हुँदैन क्या हजुर। उनीहरूलाई इन्करेज गऱ्यौँ हामीले, 400-500 गोठहरू सुधार त गऱ्यौँ यो बिचमा 74 79 आइपुग्दा। अनि अब तर त्यस्तो इफेक्टिभ देखिएन, अनि प्लस हामीलाई सहाराले पनि सहयोग गरेको थियो। सहाराको सहयोग कार्यमा गर्दाखेरि एकैचोटि सालमा हामीले 100-150 खोरहरू गोठहरू सुधार गर्न सफल भएका थियौँ। तर अब अहिले यो बिचमा चाहिँ सहाराबाट पनि सहयोग भएन, अनि हामी अब बजेटमा पनि अब यो हाम्रो नगरपालिकाको मात्रै होइन सबै पालिका सबै देशकै लाई हेर्दाखेरि त अब बजेट त अहिले क्राइसिस नै छ नि त हजुर। त्यो भएको कारणले हामीले जति लानुपर्ने कार्यक्रमहरू त्यो लान सकेनौँ। आए तापनि सानै भए पनि त्यही बजेटलाई एरेन्ज गरेर हामीले अब एकदम न्यूनतम आवश्यकता कुराहरू चाहिँ अब खोपका कुराहरू भए, उपचारका कुराहरू भए, घाँस विस्तारका कार्यक्रम भयो, यिनीहरूलाई चाहिँ हामीले कन्जुसै गरेको छैन। यिनीहरू एकदम झन् बढेर गएका छन्, खोप बढेर गएको छ, उपचार बढेर गएको छ, घाँस विस्तारको कार्यक्रम बढेर गएको छ। अब 10 केजी पाउनुहुन्थ्यो, 5 केजी पाउनुहुन्थ्यो भने यसपालि हामीले ज कति छर्नुहुन्छ, 80 केजी छर्नुहुन्छ भने छर्नु 80 केजीसम्म पनि दिएका दियौँ। अब त्यसमा चाहिँ विस्तार छ कि अब यो देखिने कार्यक्रमहरूमा चाहिँ भएको छ, अब त नदेखिनेमा दिएर पनि खासै त्यस्तो उपलब्धि चाहिँ देखिएन।
जस्तै यो अहिले पशु सुरक्षाको लागि अथवा किसानहरूलाई कम क्षति गराउनको लागि बिमा कार्यक्रमहरू पनि पालिकाहरूले सञ्चालन गरिरहेका छन्। अहिले वीरतामोड नगरपालिकाले पशु बिमाको लागि चाहिँ कस्तो बजेट गरेको छ, कस्तो योजना अगाडि सारेको छ, कसरी किसानहरू अहिले लाभान्वित हुने अवस्था छ कि छैन, के छ अवस्था?
छ हजुर, त्यो पनि एकदम राम्रो कुरो, हामीले बिमाको क्षेत्रमा पनि अगाडि बढाएको छौँ। बिमामा पनि कार्यविधि बनाएर राज्यले दिएको 80% जुन छ त्यो 80%मा पनि हामीले 10% हाम्रो तर्फ नगरको तर्फबाट पनि गरेर 10% भनेको किसानले 10 रुपियाँ 10% र राज्यको गर्दाखेरि फुल्ली 100%मा चाहिँ बिमा कार्यक्रम भइरहेको छ। 20% जुन किसानले बिहोर्नु पर्थ्यो 20%मा पनि 10% नगरले गरेर त्यो 50-50 भनौँ न, 50% चाहिँ उहाँहरूलाई चाहिँ अनुदान गरेका छौँ हामीले। यसमा पोहोर पनि 600 जति पशुलाई हामीले बिमा गरेका थियौँ। अब यसपालि पनि भइरहेछ, बिमाको कार्यक्रम अगाडि बढिरहेछन्। बिमा कम्पनीहरूलाई सूचीकृत गराएर होइन, दुईवटा पोहोर चारवटा हुनुहुन्थ्यो भने यसपालि दुईवटा कम्पनी छन्, युनाइटेड र नेको भन्ने इन्सुरेन्स कम्पनीले बिमा गरिरहनु भएको छ। उहाँहरूलाई हामीले त्यो कागज बिमाको प्रिमियम अनुसार त्यो बुझाएपछि त्यो 20% चाहिँ रकम भुक्तानी गरेका छौँ, त्यसरी गरिरहेछ।
जस्तै यो पछिल्लो चरण चाहिँ व्यावसायिक रूपमै आधुनिक तरिकाले पशुपालनको चाहिँ चर्चा पनि आएको छ, अलिकति विदेश गएका वैदेशिक रोजगारीबाट फर्केका युवाहरूले अलिक बढी लगानी गरेको पनि पाइन्छ। उहाँहरूलाई प्रोत्साहन गर्न चाहिँ अलिक ठुला फर्महरू सञ्चालन गर्न व्यावसायिक पशुपालनतर्फ चाहिँ के सोच्नु भएको छ तपाईँहरूले?
व्यावसायिक पशुपालनलाई चाहिँ अब यस्तो हुन्छ, नगरले दिने, राज प्रदेशले दिने र सङ्घले दिने हुन्छ के त्यो हुन्छ। अब सङ्घमा अलिक ठुलो भोलम हुन्छ, त्यस्ता ठुलो
हजुर,
अनि प्रदेशमा हुन्छ त्यसपछि। अब स्थानीय भनेको त त्यत्रो ठुलो बजेटै हुँदैन होइन, हामीहरूको अब लाख रुपियाँ भन्दा माथिको बजेटै हुँदैन नि त दिने। त्यो लाख रुपियाँ पनि समूहमा आउँदाखेरि मात्रै दिन्छौँ हामी।
प्रोत्साहनका कार्यक्रम त हुन सक्छ नि, जस्तै तालिमहरू दिने, उहाँहरूलाई चाहिँ दिने सेवाहरू दिने कुराहरू त स्थानीय नगरले गर्न सक्छ नि।
हामीले अब सरस्वती हजुरलाई भन्दाखेरि हामीले घाँस विस्तारको कार्यक्रममा लन्च गरेका छौँ होइन, अनि खोपको कार्यक्रममा छौँ, ऊ स्वास्थ्यको कार्यक्रममा छ, बिमाको कार्यक्रममा अगाडि बढाएका छौँ, त्यसपछिबाट यो प्रवर्धनका कार्यक्रमहरूमा अगाडि बढाएको छौँ। प्रवर्धन भनेपछि बाख्रा, अब हजुर एउटा किसानले बाख्रा पाल्न चाह्यो, उसले 20 बाख्रा पालिरहेछ भनेदेखि त्यो कार्यविधि बनाएर हामी त्यो 20 बाख्रा पाल्ने कृषकलाई चाहिँ उसको आवश्यकतामा आधारित के छ त, उसलाई के 20 बाख्रा पालिरहँदा केमा समस्या भएको छ, त्यो समस्यामा आधारित रहेर हामीले सूचना आह्वान गरेर आउनु भएको छ होइन। युगतमा पनि गऱ्यौँ, यसपालि पनि 4 फर्महरू आउनुभएको छ। उहाँहरूलाई आवश्यकतामा रहेर कसैलाई दाना बनाउने मिसिन दिएका छौँ, कसैलाई फ्रेन्च बारहरू, कसैलाई खोर निर्माण अथवा मर्मत सम्भारमा छ, दाना बनाउनेमा छ, त्यस्तो सबैमा छ त्यो कार्यक्रम हामीले गरेका छौँ। त्यो छ।
चालु आर्थिक वर्षको बजेटको कुरा गरौँ न म्याम, चालु आर्थिक वर्षमा पशु क्षेत्रमा बिरतामोड नगरपालिकाको बजेट को अवस्था के छ र अहिले कार्यान्वयनको चरण कहाँ पुग्यो?
चालुको अहिले हाम्रो भइरहेको छ, हाम्रो कार्यक्रमहरू क्यालेन्डर अपरेट गरेर नै हामीले गरेका छौँ, गर्दाखेरि भदौदेखि नै स्टार्ट भएर कामहरू आउँछन्, बिचबिचमा गर्ने कामहरू पनि गरिरहेका छौँ। अहिले हाम्रो सबै फिल्ड स्तरमा निर्माणको क्रममा छन्, अब गोठ सुधारका कार्यक्रमहरूमा छ, अनि यही प्रवर्धनको कार्यक्रम पनि, अब मर्मतका कार्यक्रमहरू, अब यो अलिक लामो हुने हुनाले यिनीहरू लन्चमा छन्। अरू अब वितरणको कार्यक्रमहरू म्याडमा, गाई काउ म्याड भन्छ त्यसमा, अहिले 50 म्याड वितरण गरिरहेका छौँ। अनि दुध कलेक्सन गर्ने कलेक्टरहरू जो छ तिनीहरूले चाहिँ एल्मोनियममै राख्नुपर्ने हुन्छ, यो खाद्य सुरक्षाको दृष्टिकोणले पनि प्लास्टिक जन्य पदार्थमा चाहिँ कलेक्सन गरेर ल्याउनु हुँदैन दुध भनेर हामीले एल्मोनियमको भाडा दिने राखेका छौँ। यसमा पनि 8 किसानले कलेक्टरले भर्नुभएको छ, अब त्यसलाई 2 क्यान हामी 30-30 लिटरका 2 क्यान दिन्छौँ। सबै क्षेत्रमा हात हालेका छौँ होइन, अब त अब उनीहरूलाई, अनि हजुरले अघि तालिमको भन्दै हुन्थ्यो, तालिमको छ व्यवसायिक गाई पालन, बाख्रा पालन, बङ्गुर पालन, तिनवटामा हामी तालिम दिन्छौँ। अनि यो साइलेज बनाउने जुन छ तरिका, त्यो त्यसमा दिन्छौँ। अहिले अब साइलेज बनाउने कार्यक्रम हामीले एकदम वृहत रूपमा लगिरहेका छौँ, उहाँहरू आउनुहुन्छ। अहिले घाँस, मकैको घाँसबाट साइलेज बनाउने भनेर त्यो प्रोग्राममा हामी लागिरहेका छौँ। यो अहिले हाम्रो चरणमा छ होइन, कार्यक्रमको सञ्चालनको क्रममा छ। अब घाँस त अब अहिले छर्दै हुनुहुन्छ, छरिसकेर वैशाखतिर, वैशाख जेठमा हाम्रो साइलेज बनाउने प्रोग्राम हुन्छ, त्यसमा पनि अब हजुरहरूलाई हामी समेट्छौँ।
अब अलिकति अन्त्यमा, जस्तै तपाईँहरूले प्रोत्साहन गर्नुहुन्छ, उत्पादन पनि हुन्छ, तर बजारीकरण चाहिँ व्यवस्थित गर्न सकिरहेको अवस्था छैन। विभिन्न ठुला कम्पनीहरूले मिल्क होलिडे गरिदिने, कहिले कहिले किसानले दुधै चाहिँ सडकमा पोख्नु पर्ने अवस्था पनि सिर्जना हुने होइन, र बजारीकरणमा चाहिँ नगरले यस विषयमा छलफल गरेको छ कि छैन? अब चाहिँ स्वच्छ गुणस्तरीय चिजहरू उत्पादन गर्ने र बजारमा राम्रो मूल्यमा किसानलाई बिचौलिया रहित बनाएर होइन उचित मूल्य दिलाउनका लागि चाहिँ कस्तो पहल गर्दै हुनुहुन्छ?
एकदम राम्रो प्रश्न गर्नुभयो। अहिलेको यो हाम्रो नेपालको कन्डेन्समा नि यही नै हो समस्या, एकदम बजारीकरण। किसानले उत्पादन गरेका छन्, नगर्ने होइन, तर त्यो उत्पादन गरेको चिजलाई चाहिँ अब उपभोक्ता बीच लैजान चाहिँ साह्रै गाह्रो भइरहेको छ, एकदमै सही कुरा हो। अब यो चाहिँ नगरले पनि पहल गर्नुपर्छ केही हदसम्म, र यो चाहिँ सहकारी मार्फत जाँदा चाहिँ राम्रो हुने रहेछ। सहकारीले चाहिँ यसलाई चाहिँ आफ्नो सहकारीको पाटोबाट लाँदा चाहिँ अरू देशहरूमा, विदेशहरूमा चाहिँ सहकारी मार्फत गएका कार्यक्रमहरू चाहिँ राम्रोसँग बजारीकरणको उसले अब म व्यवसायी हुँ, मैले व्यवसाय गर्दैछु भन्दाखेरि के गर्दैछु अनि त्यसको मार्केट कस्तो छ, उपभोक्ताको चासो कस्तो छ, त्यो सबै कुरा अध्ययन गरेर चाहिँ गर्दाखेरि त्यो चाहिँ सफल भएको छ होइन। अब हाम्रो अब यही भनौँ न, दुध उत्पादन गरेको छ, छुर्पी बनेको छ, छुर्पी बाहिर लान सकिँदैन, किन भन्दाखेरि अब हामीहरूसँग पनि अब यहाँ जेनेटिक रोगहरू आए, अब यी रोगहरूको कारणले गर्दाखेरि विदेशमा छुर्पी गइरहेको छैन, प्रतिबन्ध छ, घिउ जान सक्दैन, त्यस्ता कुराहरू पनि आउँदा रहेछन्। अब त्यसको कारणले पनि हाम्रो बजार ठप्प भएको हुन्छ। अब सानो हाम्रो तरिकाले गर्ने भनेको त के हो त भन्दा, अब खसी पालेको छ, बङ्गुर पालेको छ, कुखुरा पालेको छ, अब त्यसलाई चाहिँ के त भन्दा फ्रेस हाउसमा जान्छौँ, हामी फ्रेस हाउस लगेका छौँ, सँगसँगै लान त खोजिरहेका छौँ हाम्रो सानो त उसबाट, तर अब त्यतिले मात्र पनि पुग्दो रहेन रहेछ। अब कुखुरा पालेको छ, फ्रेस हाउस बनाइदियो, फ्रेस हाउस मार्फत गयो भने सजिलो हुन्छ भनेर फ्रेस हाउस हामीले 40-42 फ्रेस हाउसहरू सुधार गरेर राम्रा फ्रेस हाउस 42 छन् हामीसँग। यो पनि बजारीकरणको एउटा सुरुको फेज हो भनेर अब हामीले गर्ने भनेको त्यो हो। अब बाहिर लिङ्केज गर्नको लागि चाहिँ अलिकति राष्ट्रले पनि पोलिसी गर्नु पर्यो, अनि सहकारी मार्फत चाहिँ गइदियो भने चाहिँ राम्रो हुने रहेछ, यो बजारको कार्यक्रमलाई चाहिँ अगाडि बढाउन सकिने रहेछ भन्ने लागिरहेछ। अब यो पनि सोच्नुपर्ने हुन्छ, अब यस्ता कुराहरू पनि उठाउनु पर्ने हुन्छ हामीले।
हस्, समय प्रदान गर्नुभयो र नगरका पशु क्षेत्रका कुराहरू राखिदिनु भयो, समय प्रदान गर्नुभएकोमा यहाँलाई हार्दिक धन्यवाद दिन चाहन्छु।
धेरै धेरै धन्यवाद छ, अनि मलाई पनि यसरी हाम्रा कार्यक्रमहरू यहाँले चाहिँ राख्ने एउटा उस किसानहरूकोमा अथवा जनताको माझ पुर्याउने एउटा जुन एउटा मौका दिनुभयो, यसको लागि धेरै धेरै धन्यवाद छ यहाँलाई।
हस् धन्यवाद,
हस् धन्यवाद।